الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألا بذكر الله تطمئن القلوب. صدق الله العظيم. ہمارے پیارے شیخ عارف باللہ شیخ العرب والعجم مجدد زمانہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ کا نعتیہ کلام پڑھا گیا، اور اس کے اثرات ہر ایک نے محسوس کیے. کیا شوق، کیا ولولہ، کیا جذبہ، کیا درد کلام میں ہے. کیسے یہ درد آتا ہے کلام میں، یہ تاثیر کیسے پیدا ہوتی، یہ سوزش کیسے آتی. مجاہدے سے آتی، کسی بھی نیک مجلس میں جا کر سبحان اللہ، ماشاء اللہ، واہ واہ تو کہہ دینا آسان کام ہے، لیکن پھر 24 گھنٹے کی جو زندگی ہے اس میں اپنے نفس کو مارنا، یہ بہرحال آسان نہیں. اور اصل یہی ہے کہ جو 24 گھنٹے کی زندگی ہے وہاں پر جو اپنے نفس کو مارتے ہیں، جو نفس کو کچلتے ہیں، اللہ کے حکم کو پورا کرتے ہیں، نفس چاہی پر نہیں چلتے، رب چاہی پر چلتے ہیں، تو اللہ کے یہاں ان کا مرتبہ بھی ہوتا ہے اور ان کے زبان میں اللہ تاثیر بھی دیتے ہیں، اور ان کے ذریعے سے پھر سینکڑوں ہزاروں نہ معلوم کتنوں کو ہدایت بھی ملتی ہے. انہیں میں ہمارے پیارے شیخ بھی تھے اور دیگر اللہ والے صوفیہ کرام بزرگان دین، ان کے حالات دیکھیں گے تو یہی بات ملے گی کہ وہ جب کہیں جاتے تھے، کسی کو انہوں نے اپنا مرشد بنایا، کسی کو انہوں نے اپنا بڑا بنایا، تو پھر ان کی مان کے چلے. نفع بھی جب ہی ہوتا ہے، سامنے تو واہ واہ کہہ دینا، سبحان اللہ کہہ دینا، اور شیخ کہہ دینا، غلام کہہ دینا تو آسان ہے، لیکن غلامی کو نبھایا کتنا ہم نے. اور وہ پتا چل چلتا ہے، پیچھے چلتا ہے، سامنے نہیں چلتا، پیچھے چلتا ہے. غلام تو ہم نے کہا جی ہم فلاں کے غلام ہیں، ہم فلاں کے مرید ہیں، ہم فلاں ہمارے شیخ ہیں، آپ ہمارے حضرت ہیں، آپ ہمارے یہ ہیں وہ ہیں، اور پیچھے جو حرکتیں ہیں جو شیخ کی صاف خلاف ورزی کر رہے ہو. ایک تو منشا پہ چلنا، اور پھر ایک خاص صاف پوچھنا بات کو، اور پوچھ کر کے پھر اس کے متعلق ہدایت مل گئی، اور پھر اس کی نافرمانی کرنا، اللہ کی نافرمانی، اللہ کے حبیب صلی اللہ علیہ وسلم کی نافرمانی، اور پھر شیخ کی نافرمانی، تو کیا ملے گا بھائی. دیکھو ہمارے حضرت رحمۃ اللہ علیہ 17 سال کی عمر تھی، طبیہ کالج الہ آباد میں ان کے والد صاحب نے داخلہ کرا دیا، تو وہاں پر ہاسٹل تھا، لڑکے رہتے تھے سب گھر مختلف علاقوں سے آئے ہوئے. اب وہ شام ہاسٹل کا ماحول تو ظاہر ہے آزادی کا ماحول ہوتا ہے، نوجوان جمع ہوتے ہیں، کسی کا سر پہ کوئی نہیں ہے، نہ ماں ہے نہ باپ ہے، کوئی دیکھنے والا نہیں، کوئی سب بس ہلا گلا کرنے والے. تو جو کالجوں یونیورسٹیوں کا ماحول ہے کچھ ایسا ہی ماحول سمجھیے، آج جیسا تو خیر نہیں ہوگا، بہرحال کچھ کم سمجھیے اس سے. تو شام ہوئی، اب لڑکوں نے ادھر ادھر گھومنا پھرنا ادھر ادھر شروع کر دیا، اور دریائے کون سا تھا، گنگا تھا یا جمنا تھا، تو اس کے سیر سپاٹے کو چلے جاتے تھے، وہاں بدنظری کے مواقع بہت ہوتے تھے. تو حضرت رحمۃ اللہ علیہ نے اپنا یہ حال بیان فرمایا، کھول کھول کے اپنے احوال بیان فرمایا کہ میں نے دیکھا کہ اس تو میں برباد ہو جاؤں گا، میں تو برباد ہو جاؤں گا، تو میں نے کسی اللہ والے کو تلاش کیا. یہ اللہ والا کون؟ तो हजरत मौलाना शाह मोहम्मद अहमद साहब प्रताप गढ़ी रहमतुल्लाह अलैह तक पहुंचे। ये वहां पर उस शहर में थे और उनकी मजालिस इश्क व मारफत की हुआ करती थी। तो हजरत ने मामूल बनाया कि शाम 5 बजे से लेकर रात के 11 बजे तक अपने आप को उस माहौल का मुकैद कर लिया, पावन कर लिया। सुबह पढ़ना पढ़ाना कॉलेज और फिर दोपहर में थोड़ा अपना आराम आराम करके वो पहुंच जाते थे शाम में और उनको अपना शेख बना लिया। 3 साल इस तरह से वहां रहना हुआ और तीनों साल हजरत ने इस तरह उनके साथ अपना वक्त गुजारा, अपनी हिफाजत की, नफ्स पर की बदमाशियों से अपने आप को बचाया। और फिर एक वाक्य और भी हुआ जिससे दिल पे चोट लगी कि छुट्टियों में जब घर गए और वापस आए तो हजरत के जो करीबी दोस्त थे वो नहीं आए। तो हजरत उनके घर पहुंचे, उस जमाने में तो टेलीफोन और ये मोबाइल ये चीजें तो नहीं थी ना, तो हजरत उनके मौका निकाल के उनके घर पहुंचे तो मालूम हुआ उनके वालदे ने बतलाया कि बेटा उसका तो इंतकाल हो गया। तो एक दिल पे चोट लगी, ऐन जवानी में इस तरह से मौत आई, तो ये एक दूसरी वजह। और फिर गाहे वगाहे ये वाकया करने का मकसद ये है कि जब किसी को बड़ा बनाया जाए तो फिर उसकी मान के भी चला जाए तो नफा होता है और फिर जो है उसका सही उस आदमी को नफा मिलता है और फिर अल्लाह ताला के फजल व करम से दिन दूनी रात चौगनी तरक्की होती है, कबूलियत माल्ला नसीब होता है और आमाल के अंदर पुख्तगी आती है। कहना चाहिए कि आदमी बनता है ना, नहीं तो बस वही बात रहेगा, अल्लाह हिफाजत फरमाए कि बस यहां से सुन रहा है इधर से निकाल दिया। और अपने ये भी एक मजा है, कहना चाहिए कि बाजों को ये भी एक मजा लेने का शौक होता है, कोई लच्छेदार तकरीरें सुन ली, कोई सुरीली आवाज से बयान से नात शरीफ सुन ली, कलाम सुन लिया, वाह वाह सुभान अल्लाह कह लिया और पीछे जाके वही हरकतें कर रहे हैं, नफ्स के ऊपर चल रहे हैं। जहां नजर पर रोक का मसला आया नहीं रोकेंगे, नहीं रोकते, बदनजरी हो रही है, शेख तो नहीं है यहां पर, नजरदीन करते रहो बदनजरी, इससे क्या चीज साबित होती है? बहुत डरने की बात है। हुज्जत तमाम हो रही है, मजाक नहीं है, हुज्जत तमाम हो रही है। मौत का कोई पता है भाई, जिंदगी का पता है? अल्लाह ताला हुज्जत तमाम कर देंगे, तुम्हें हमने ऐसा माहौल दिया, तुम्हें हमने ऐसे बुजुर्ग दिए, औरों को तो नहीं दिए बॉसों को, तुम्हें दिए थे, तुमने क्या कदर की? ये कदर की कि उस माहौल में जाकर वो बयानात सुन करके, वाज सुन करके, वहां तुम्हें झंझोड़ा जाता था लेकिन तुम फिर वही ढीठ बनकर मुजाहरा करते रहे, तुमसे बड़ा नालायक कोई है? साथ तुम जो है अल्लाह रसूल की नाफरमानी करते रहे और साथ साथ शेख की दिलाजारी भी करते रहे अपने, इसलिए कि ये अल्लाह का निजाम है, ये पता तो चल जाता है भाई, उसके मुख्तलिफ तरीके हैं। वो ये ना समझे कि वो शेख आलिमुल गैब है, ये नहीं बतलाया जा रहा, ऐसा नहीं है, लेकिन अल्लाह ताला उसको सुझा देते हैं मुख्तलिफ तरीकों से। क्या जब उस्मान रज़ियल्लाहु ताला अन्हु ने नहीं फरमा दिया जब लोग आए, बाजों को देख करके फरमा दिया ना कि उन लोगों का क्या हाल है कि जो बदनजरियां करते हैं, अपनी नजरें खराब करते हैं, ये क्या बात थी? तो ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फैज है जो मिलता है, तो इससे डरना चाहिए کہ اللہ تعالیٰ نے ہمیں یہ مواقع عطا فرمائے ہیں، یہ صحبتیں عطا فرمائی ہیں، اوروں کو کتنوں کو نہیں ملی، اتنے جو بھٹک رہے ہیں، صحیح راستہ ہی نہیں پتا. اول تو ان کو دین کا ماحول نہیں ملا، دنیا کا ہی ماحول ملا، اور اگر کبھی کوئی دین کی بات ملی بھی تو ایسے ویسے راستوں سے ملی جو اپنی ڈیڑھ اینٹ کی مزید لیے بیٹھے. بھائی ہمارے پاس صحیح دین ہے، ہمارے پاس صحیح دین ہے، ہم نے صحیح سمجھایا دین کو، ہمارے پاس فلسفہ صحیح ہے. یہ کیا بھی، یہ کہ ملا نے کیا بیان کرتے ہیں، ہمارے پاس آؤ. اور جو حقیقت میں گمراہ ہیں، جنہوں نے سچے اللہ والوں کی صحبت نہیں اٹھائی، دین پر جو جنہوں نے اپنی زندگیاں کھپائی ہیں، ان کا ساتھ نہیں دیا ہے. ہاں باتیں کرنا سیکھ لی ہیں، کچھ چرب زبانیاں سیکھ لی ہیں، تو وہ بےچارے بس اسی پہ لٹو ہو جاتے ہیں. اور کیا نکات بیان کیے انہیں، کیا نکات بیان کرتے ہیں، دو اور دو چار ملا دیتے ہیں. بس اللہ تعالیٰ حفاظت میں رکھے، بظاہر دیکھنے میں پڑھے لکھے، بظاہر دیکھنے میں باشعور، لیکن اندر سے عالم. کیونکہ آج کی تعلیم جو ہے، حضرت حکیم الامت مجدد الملت مولانا شفیع صاحب تھانوی رحمۃ اللہ علیہ فرما گئے کہ یہ مہذب نہیں ہے، جس کو آج ہم مہذب کہتے ہیں، فرمایا یہ مہذب نہیں ہے، یہ معذب ہیں. آئین سے، خاص ہی نہیں آئین سے، یہ معذب ہیں، عذاب یافتہ. ہم تو معذب سمجھے بیٹھے، فرمایا معذب نہیں، عذاب یافتہ ہے، معذب. تو بھائی اللہ تعالی نے کامیابی جو رکھی، اللہ بذکر اللہ تطمئن القلوب، آگاہ رہو، کام کھول لو، توجہ کرو، دلوں کا اطمینان اور چین صرف اور صرف صرف اللہ کی یاد میں ہے، صرف اللہ کی یاد میں ہے. اللہ کی یاد، صرف یہ زبان ہلانے کا نام اللہ کی یاد کوئی کہے تو وہ صحیح نہیں سمجھا. اس لیے کہ 24 گھنٹے زبان ہلانا، ذکر کرنا امر محال ہے. اللہ کی یاد کا مطلب اللہ تعالی کی فرم برداری، 24 گھنٹے اللہ کی فرم برداری میں گزر سکتے ہیں، گزر سکتے ہیں. مشق کی جائے، محنت کی جائے، کوشش کی جائے تو گزر سکتے ہیں. میرے شیخ قبل حضرت مولانا محمد یوسف الجانوی شہید رحمۃ اللہ فرمایا کرتے تھے کہ بھائی جب آدمی محنت کرتا ہے، اللہ کے راستے میں کوشش کرتا ہے، تو ایسا بھی وقت آ جاتا ہے کہ گناہ تو چھوڑو میاں، گناہ کے وسوسہ بھی دل میں نہیں پیدا ہوتا. سوچئے، وسوسہ بھی نہیں پیدا ہوتا گناہ. یہ طاعت کی برکت، یہ ذکر اللہ کی برکت ہے، یہ مجاہدے کی برکت ہے، یہ صحبت اہل اللہ کی برکت ہے، کہ اس کی برکت سے ایسی ترقی ہو جاتی ہے. اسی کو ہمارے شیخ فرمایا کرتے تھے رحمۃ اللہ علیہ، اولیاء صدیقین کی خط منتہا تک پہنچا دیجئے. میں اللہ تعالیٰ سے دعا کرو، یا اللہ چھوٹی چیز کیوں مانگتے اللہ سے، کیا اللہ بڑی چیز دینے پہ قادر نہیں ہے؟ 120 گز کا پلاٹ کیوں مانگتے ہو؟ 5,000 کا مانگو، 120 گز کا پلاٹ بھی وہی دیں گے، 5,000 گز کا پلاٹ بھی وہی دیں گے. نیت کر لو مسجد بنائیں گے مثلا، اور کوئی اچھی نیت کر لو، ایک مثال دی حضرت نے. تو ایسے ہی مانگو، اللہ سے بڑی چیز مانگو. اور کیا مانگے سکھایا حضرت رحمۃ اللہ علیہ نے، اولیاء صدیقین یہ خط منتہا تک پہنچا دیجئے ہمیں. نبوت ہے نا بھائی، نبوت کے بعد بہت نیچے جا کے صدیقین کا مقام ہے، لیکن آخری مقام جو صدیقین ہی کا ہے، اور دیگر ولایتیں اس کے نیچے نیچے. تو خط منتہا صدیقین کا جو آخری مقام اونچائی کا، وہ خط منتہا. اللہ سے یہ مانگو، اللہ تعالی سے مانگنا ہے ہمیں، اور وہ یہی ہے کہ وہ پھر ان کا تقویٰ، ان کی بزرگی، جیسا حضرت نے فرمایا کہ وسوسہ بھی نہیں آتا گناہ کا. آج تو ہم वो समस्या को हटाने की कोशिश कर रहे होते हैं बचने के लिए, गंदे ख्यालात, गंदी प्लानिंग, गंदा ये वो आता रहता है। नहीं, उसका तरीका ये बतला है कि उसमें मुतवज्जे ना हो बल्कि अल्लाह ताला की तरफ तवज्जो करो। और ये सोच लो कि वाह ये दिल भी क्या चीज है, देखो कितना देखने में इतना सा है ये, और अंदर से कितना वसी है भाई। एक मुट्ठी जितना है ना, हर आदमी की मुट्ठी बंद करे तो साइंसदानों ने कहा, हुक्मा ने कहा कि ये हर आदमी का दिल इतना बड़ा है जितनी बड़ी उसकी मुट्ठी है। और वसत के एतबार से पता नहीं क्या कुछ इसमें आया हुआ। और सबसे बढ़कर फरमाया, मैं कहीं नहीं आता है बजुज मोमिन के दिल में। अल्लाह ताला फरमा रहे हैं, मैं फूमर्स कर रहा हूं, ये वो अल्लाह की जात इस दिल में आती है। तो क्यों ना हम अल्लाह की जात को दिल में लें, क्यों मुतवज्जो हो वसवसों की तरफ, क्यों मुतवज्जो हो इन चीजों की तरफ। जब इस तरह के हमले हों तो अल्लाह ताला की कोई बात सोचना शुरू कर दे, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की कोई बात सोचना शुरू कर दे और अपने शेख की कोई बात सोचना शुरू कर दे। बार बार शेख की मिसाल इसलिए दी जाती है कि वो तुम उसको देख रहे हो, तुम उससे मिल रहे हो, तुम्हारे सामने है वो, है ना, उसके आदात एतवार, उसका जो मामलात है वो तुम्हारे सामने है, तो उससे सबक लेना आसान है, सीखना आसान है, पूछना आसान है। इसीलिए हमारे बुजुर्ग ने फरमाया कि जिसका शेख का इंतकाल हो जाए तो फौरन 3 दिन के अंदर दूसरा शेख कर ले, अपने सर पे किसी को बैठा ले फौरन। अब वो जो इंतकाल करके कब्र में चले गए उनके आश्रय में ना बैठा रहे, क्या मेरी तरबियत हो जाएगी, मैंने तो फलां बुजुर्ग से बहस की थी, वो तो बड़े अल्लाह वाले थे, बड़े पहुंचे हुए थे, मुझे तो कोई जरूरत ही नहीं, उनसे मेरी इस्लाह हो जाएगी। अगर ऐसा होता तो भाई आदम सल्लल्लाहु अलैहि वसल्लम काफी थे सबके लिए, हम सबके लिए, पूरी उम्मत के लिए काफी हैं आप तो, है? क्या जरूरत थी किसी मुर्शिद का दामन पकड़ने की, किसी उस्ताद का दामन पकड़ने की, आदम सल्लल्लाहु अलैहि वसल्लम तो काफी है। लेकिन क्यों जरूरत है, ये उन्हीं के नायबीन है। अल उलमा व रसूलुल अंबिया फरमा दिया ना, उन्हीं के नायबीन है जो दीन सिखाने वाले हैं। अल्लाह ताला शाद रखे, आबाद रखे उसको जो मेरी बात सुने और आगे पहुंचाए। फुमर्स कर रहा हूं, तो तरीकतुल्ला यही है, आदतुल्ला यही है कि जो इस्लाह होती है वो मौजूदा से होती है, और तजुर्बा शाहिद है कि अल्लाह वालों ने इसी तरह से फैज लिया है, इसी तरह से इस्लाह कराई है, इसी तरह से गुनाह से बचे हैं, इसी तरीके से अल्लाह वाले बने हैं। फौरन अपने सर पे किसी दूसरे को रखा और फिर उसे पूछ पूछ के चलते रहे, अपने नफ्स पे नहीं चले, अपने अपने अपनी राय से नहीं चले, फौरन राय दूसरे की ली, अपने मामला अपने मामला। और ये तो भैया दुनिया में भी देखते हैं, देखते हैं कि नहीं, डॉक्टर होते हैं, बड़े डॉक्टर हैं, बीमार पड़ गए, अब वो दूसरे डॉक्टर से दवा ले रहे हैं, क्यों भाई आप तो डॉक्टर थे, तो उस वक्त चूंकि वो खुद बीमार हैं तो उनकी राय भी बीमार होती, इसलिए वो अपना इलाज खुद नहीं कर रहे थे। बीमार की राय भी बीमार है, बीमार की तजवीज भी बीमार है, इसलिए सेहतमंद से लेते हैं। हालांकि वो डॉक्टर थे, लेकिन अब दुनिया के मामला में भी हम देख रहे हैं कि वो दूसरे से रुजू करते हैं, भाई ये मर्ज हो गया मुझे, ऐसा क्या लूं क्या नहीं, उससे पूछ रहे हैं। तो फिर जाए जाए कि दीन के मामले में, तो इसलिए फौरन अपनी राय को नफी करके आपकी राय, भाई मेरे मामलात में मैं अपने मामलात में मैं अपनी राय नहीं चलाऊंगा, थर्ड पार्टी सुना है ना, फैसला कराते हैं किससे, थर्ड पार्टी से। तो यहां थर्ड पार्टी कौन है भाई, शेख है, मैं अपना मामला खुद नहीं अपने फैसला नहीं करूंगा, और बड़ी बचत है इसमें, बड़ी बचत है। भाई हमारे तो डोर वहां से हिलती भाई है, मेरे शेख हजरत हाजी मोहम्मद फारूक साहब रहमतुल्लाह अलैह, हजरत हाजी حضرت مولانا مسیح اللہ خان صاحب جلال آبادی رحمۃ اللہ علیہ کے اجل خلفا میں سے سکر میں وہ کرتے تھے حضرت. تو دل کا عارضہ ہو گیا, بہت سب نے مشورہ دیا بھائی آپریشن کرا لیں آپریشن کرا لیں آپریشن کرا لیں. حضرت اپنے شیخ کو خط لکھا, پوچھا حضرت سے, حضرت فرمایا کہ آپریشن نہیں کرائیں, دوا لیتے رہیں, اللہ عافیت فرمائے. آپریشن نہیں کرایا. اب لوگ بہت ہیں حضرت, آپ آپریشن تو اس کا علاج تو آپریشن ہی ہے اور اس کے بعد آدمی صحت مند ہو جاتا ہے, بالکل ہٹا کٹا ہو جاتا ہے وغیرہ وغیرہ فوائد بیان کر رہے ہیں لوگ. فرمایا بھائی میری ڈور جو ہے وہ کہیں اور سے ہلتی ہے, بس انہوں نے فرما دیا, مجھے آگے مجھے کچھ سوچنا ہی نہیں ہے, اسی میں میری فلاح ہے, اسی میں میری کامیابی ہے, اور میں تو بس آنکھ بند کر کے اس پہ عمل کرتا ہوں. وہیں سکھر میں ہی ایک ہمارے بزرگوں کی جماعت تھی ایک علماء کرام کی, تو انہوں نے آپ کو ایک اس کمیٹی کے ایک اعلیٰ عہدے پر فائز کر دیا اور اطلاع دے دی کہ بھائی ہم نے آپ کو اپنے اس کا ممبر بنا لیا ہے اور یہ کمیٹی ہماری فلاں چیز کی ہے, اس میں آپ فلاں عہدے پر ہیں. انہوں نے فرمایا کہ بھائی دیکھو میری تو کوئی رائے نہیں, آپ نے بنا دیا خیر بہت خوشی کی بات ہے جزاک اللہ, لیکن میں تو اس کو جب قبول کروں گا کہ جب میرے شیخ مجھے اس کی اجازت دیں گے. اور پھر حضرت نے لکھ دیا اپنے شیخ کو خط کہ حضرت اس طرح سے یہ معاملہ ہے, اس طرح سے یہ علماء کرام ہیں بزرگان دین ہیں اور انہوں نے ہمیں اس میں شامل کیا اور ہمیں یہ عہدہ دے رہے ہیں, آپ کیا فرماتے ہیں؟ حضرت کی طرف سے انکار کا جواب آ گیا, منع کا جواب آ گیا. حضرت نے فرمایا بھائی حضرات کو بھائی دیکھیں ہمارے شیخ نے منع فرما دیا, اس کو پسند نہیں فرمایا, ہمارے لیے ہم جیسے کمزور آدمی کے لیے اس کو مناسب نہیں سمجھا, مثلا اچھے انداز میں آپ کسی اور اچھے آدمی کا انتخاب فرما لیں, میرے لیے میرے شیخ نے خیال کیا ہے کہ میں اس کام کے لیے موضوع نہیں ہوں, اس لیے میں اس کو قبول نہیں کر سکتا, معذرت چاہتا ہوں. اس طرح سے ہمارے بڑوں نے مانا ہے بھائی, اس طرح سے اپنی رائے کو فنا کیا ہے تو کہیں جا کے پائے ہیں, تب کہیں جا کے پائے ہیں. کیا عزت کر زخم حسرت سے دل سجائے ہیں تب کہیں جا کے ان کو پائے ہیں. یہ سب زخم حسرت ہی تو ہوتا ہے نا, دل چاہ رہا ہے ہمارا کہ ہم یہ کریں, اچھا بھائی ہمیں یہ عہدہ مل گیا, واہ واہ کیا بات ہے, بڑا نفس تو چاہ رہا ہے مثلاً, دل تو چاہ رہا ہے مثلاً. مختلف معاملات ہمارے ساتھ پیش آتے رہتے ہیں, لیکن کیا ہم بھی اسی طرح سے اپنے بڑوں سے مشورہ کرتے ہیں اور کیا ہم بھی اسی طریقے سے ان کے کہے پر عمل کرتے؟ کمی ہے, ڈنڈی مار جاتے ہیں وہاں اور جو ہے کہ بس نہیں یار کر لو, وہ تو انہوں نے ایسی کہہ دیا ہوگا اور یہ تاویلیں شروع کر دیتے ہیں, نفس کے بہکاوے میں آ جاتے ہیں اس وقت. یہ واقعہ بارہ سنا چکا ہوں پہلے بھی, اللہ مجھے بھی عمل کی توفیق دے آپ حضرات کو بھی. مذاکرتاً دوبارہ عرض کرتا ہوں ہے نا, کیونکہ ان میں نفع ہی نفع ہے اور اللہ ہمیں عمل پہ ڈال دے سبحان اللہ. ان بزرگوں کے حالات اور واقعات سن کر کے یہی صحبت ہے بھائی, ہمارے بزرگوں کے یہاں یہی چیزیں ہوتی ہیں اور اسی سے نفع ہوتا ہے, کایا پلٹ ہو جاتی ہے کیا سے کیا, ایک واقعہ سمجھ میں آ گیا تو بعض وقت بس وہی کافی ہو جاتا ہے. اللہ سے مانگنے کی ضرورت ہے کہ اللہ ہمارے دل کیوں اتنے سخت ہو گئے کہ ہم پہ بات اثر نہیں ہو رہی, اثر انداز نہیں ہو رہی. ایک بزرگ کے پاس ان کے دو شاگرد تھے مرید, وہ سفر پہ جا رہے تھے, حضرت ہم سفر پہ جا رہے ہیں فلاں جگہ آپ دعا فرما دیجئے. حضرت دعا فرمائے کہ ہاں دیکھو بھائی ہاتھی کا گوشت نہیں کھانا. چلے گئے, قافلہ جایا کرتا تھا, قافلہ راستہ بھٹک گیا اور جو ہے भूखे प्यासे सारा खाना वाना खत्म हो गया, रास्ता ही नहीं मिल रहा आबादी का, तो सारे भूख के मारे परेशान। इतने में एक छोटा हाथी का बच्चा नजर आया इनको, काफले वालों ने पकड़ा उसको और उसे जिबा किया, हलाल किया और उसको जो है गूंदना शुरू किया और सब खाने खाने लग गए। ये जो दो शागिर्द थे इन बुजुर्ग के, उनमें से एक ने कहा कि भाई देखो, याद है तुम्हें शेख ने कहा था कि हाथी का गोश्त नहीं खाना, जो हम लोग सोच के हैरान भी हुए थे कि भाई ये कैसी बात उन्होंने की, शेख ने हाथी का गोश्त नहीं खाना, कोई हाथी का गोश्त खाता है? अरे दूसरे ने कहा, अरे भाई वो तो बस वो कह दिया होगा उन्होंने, उन्होंने क्या पता था कि हमारे साथ ऐसे हालात होंगे और हम इस तरह से काफिले में रास्ता गुम हो जाएगा और अब देखो इतने भूखे हैं हम लोग, जान निकल रही है वगैरह वगैरह, ताबीले कर दी उसने, ताबीले सबने खाया, उसने भी खा लिया। उस दूसरे आदमी ने कहा भाई मैं तो नहीं खाऊंगा, शेख ने मना किया, मैं नहीं खाऊंगा। अब खाया पिया इन लोगों ने, जितने काफले वाले थे थके हुए तो थे, पेट में जब गिजा गई है सो गए सराटे मार। उस हाथी के बच्चे की जो वालदा थी हथनी, वो उसको तलाश करते हुए निकल आई और उसने जब जाके अपने बच्चे का हशर देखा, तिया पाचा हुआ हुआ, और साथ में देखा इतने लोग, समझ गए मामला। ये शख्स जो खाया नहीं जिसने, इसको नींद भी नहीं आती थी, ये जागा हुआ था, जिसने देख लिया कि हाथी एक हथनी आ गई है, डर के मारे इसकी हालत खराब, लेकिन कमजोरी थी, पड़ा हुआ था आंख बंद करके, लेकिन देख रहा था, और तो सारे बेहोश पड़े हुए थे खा पी के। अब उसने सब पे अपना पैर रख, सब पे पैर रख रख के चिपका दिया, स्टिकर बना दिया, और पहले सबके मुंह सूंघे। इस आदमी के पास जब आए उसका मुंह सूंघा तो उसको गोश्त की खुशबू नहीं मिली, उसने इसे सूंड से उठाया, पीठ पे बैठाया और लेके चली। चलते चलते जाके एक पगडंडी रास्ता आया, उस रास्ते पे इसको उतारा जहां से ये आबादी तक पहुंचा, और फिर अपने इलाके में वापस आया और ये सारा किस्सा इसने सुनाया। अपनी राय को फना करना, अपने बड़ों की बात को मान के चलना, इसमें यही यही रास्ता है, सारा कहना चाहिए सारा खेल यही है। हजरत इल्लामा सैयद सुलेमान नदवी रहमतुल्लाह अलैह, हजरत हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह के पास जब पहुंचे, एक अरसे के बाद, नाम तो बहुत अरसे सुनते थे लेकिन कहना चाहिए कि बस कुछ इश्कालात थे, कुछ ऐसी चीजें थी, जैयद आलिम थे बड़े, खैर अल्लाह ने तौफीक दी, और जब पहुंचे तो उनका दिल की दुनिया ही बदल गई, फरमाया हम तो इतने अरसे से नहीं आए, नुकसान किया अपना, है ना। और फिर जब रुखसत होने लगे तो फरमाया हजरत कुछ नसीहत फरमा दीजिए, तो हजरत ने फरमाया कि भाई इल्लामा साहब हमारे यहां तो अव्वल कदम भी फना है और आखिरी कदम भी फना है, अव्वल कदम भी फना है और आखिरी कदम भी फना है, अपने आप को फना करना है, यानी अपनी राय को फना करना है, अपने नफ्स पे नहीं चलना है, जिसको बड़ा बना रहे हो उस पे चलना है, उसकी मान के चलना है, उसकी मंशा पे चलना है, उसके इशारे पे चलना है। ये मैं अर्ज कर रहा हूं तफसील, उन्होंने तो बस वही जुमले फरमाए थे कि हमारे यहां अव्वल कदम भी फना है और आखिरी कदम भी फना है। वो शख्स उतना ही पाएगा जितना वो अपने बड़े के इशारे पे चलने वाला होगा, उसकी मंशा को समझने वाला होगा, और ये साथ रहते 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 मंशा पे चलना आ जाता है, उसको समझ में आ जाती है कि मेरा बड़ा मुझसे क्या चाहता है, मुझे कैसा देखना चाहता है, वो क्या चाहता है, आपसे पैसे चाहता है, या आपसे कोई खिदमत चाहता है? नहीं, कोई अल्लाह वाला नहीं चाहता, वो तो यही चाहता है कि ये अल्लाह ये बंदे आते हैं आपके मुझसे मेरे पास आपका नाम सीखने के लिए, दीन सीखने के लिए, दीन पर अमल करने के लिए, इनको इनको दीन अता फरमा दीजिए और साथ साथ इनकी दुनिया भी बना दीजिए, उसकी तो यही चाहत है। और जब अपने लोगों के अंदर तरक्की देखता है दीन की, مختلف ترقیات جب دیکھتا ہے ہر طرح کی ہر نوع کی تو اس کا دل بڑا ہوتا ہے کہ الحمدللہ اللہ کا شکر ہے کہ یہ میرے پاس آنے والے ان کے اندر تبدیلی آ رہی ہے. ان کے جو گال پہلے فارغ البال تھے اب ان پر فضل اگ رہی ہے, سنت کو دیکھ کر کے دل میں خوشی ہوتی ہے, اور جیسے جیسے حالات پتہ چلتے ہیں کہ ہاں یہ ہمارے مشوروں پہ جو مشورہ جو کرتا ہے پھر اس پہ عمل بھی کرتا ہے تو اس سے اور دل خوش ہوتا ہے نا, اس کا دل بڑھ جاتا ہے اور پھر دل سے دعا نکلتی ہے. اور اس کے برخلاف خود سوچ لیجئے, حضرت حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ سید الطائفہ, ایک صاحب ان کی بڑی برائیاں کیا کرتے تھے ہندوستان میں, تو بعد میں انہیں توبہ کی توفیق ہوئی, وہ حضرت کے پاس پہنچ گئے اور بیعت کی درخواست کی, تو حضرت نے کمال مہربانی سے بیعت فرما لیا معاف کر کے. اطلاعات پہنچتی تھی کہ بھئی یہ اس طرح بولتے ہیں اس طرح بولتے ہیں اس طرح بولتے ہیں, لیکن حضرت نے معاف کر دیا اور بیعت فرما لیا. چند دنوں کے بعد ان کو تنہائی میں بلایا اور یہ فرمایا کہ بھئی فلانے تمہارا نفع عزیز ہے, تمہارا نفع عزیز ہے, میں کیا کروں کہ میں تنہائی میں جب تمہاری طرف متوجہ ہوتا ہوں فیض پہنچانے کے لیے, بزرگوں کے طریقے ہوتے ہیں اس کے لیے دعا کر رہے ہیں یہی فیض پہنچانا ہے. بعض خشک ہوتے ہیں نا, وہ ایسے جملے سن کے ارے یہ کیا کہہ رہے ہیں, ارے اللہ سے عقل مانگو اللہ کے بندو, تمہاری جو عقل ٹیڑھی ہو گئی ہے نا کھوپڑی تمہاری, اللہ سے عقل مانگو شعور مانگو, یہی جملہ پکڑ ارے یہ کیا کہہ دیا انہوں نے, یہ تو شرک ہے یہ تو بدعت ہے, ارے تم قریب آ کے پوچھو تو صحیح, سمجھو تو صحیح, تو تمہاری عقل میں آئے گا کہ اس کا مطلب کیا ہے. تو فرمایا کہ جب تمہیں میں تمہاری طرف متوجہ ہوتا ہوں تو تمہارے وہ کلمات جو تم نے مجھے کہے تھے وہ آڑ بن جاتے, لہذا تمہارے لیے بہتر یہ ہے کہ تم کوئی اور شیخ کر لو, کسی اور سے بیعت ہو جاؤ, ہم تمہارے لیے دعا کریں گے, ہم تمہارے لیے دعا کریں گے, کیونکہ انہیں اس آدمی کا نفع عزیز ہوتا ہے, انہیں مجمع بڑھانے کی فکر نہیں ہوتی سچے لوگوں کو کہ میرا اتنا مجمع ہو جائے, میرا اتنے لوگ واہ واہ کرنے لگے, بھائی ان کا اتنا بڑا حلقہ ہے, اس میں فلاں بھی سیٹھ صاحب ہیں اور فلاں بریگیڈیئر صاحب ہیں اور فلاں کرنل صاحب ہیں ان کے مرید اور فلاں بڑے عالم ان کے مرید ہیں وغیرہ وغیرہ. سچے لوگوں کو اس کی پرواہ نہیں ہوتی بھائی, وہ تو بس ان کا تعلق اللہ کی ذات سے ہوتا ہے, میرا اللہ مجھ سے خوش ہے کہ نہیں وہ تو ہی دیکھ رہے ہوتے بس. تو فرمایا بھائی تم کہیں اور بیعت ہو جاؤ, ہم تمہارے لیے دعا کریں گے. تو یہ عالم ہوتا ہے جو صاف بات کی جاتی, نفع عزیز ہوتا ہے, وہ نفع چاہتے ہیں اپنے لوگوں کا, بھلا چاہتے ہیں اپنے لوگوں کا. اس راستے کی خوبی یہی ہے, اس راستے کی جو بنیاد ہے وہ اخلاص اور للہیت پر مبنی ہے, نہ مال پر نہ عہدے پر نہ جو ہے شہرت پر نہ مجمع بڑھانے پر, اس کو نہیں, اخلاص اور للہیت, نفع مقصود ہوتا ہے. یہ حضرت حاجی صاحب کا ہی واقعہ سنتے رہتے ہیں نا کہ جو حضرت کی نشست ہوا کرتی تھی جس روز, جو سفید چاندنی بچھایا کرتے تھے بچھوایا کرتے تھے دام, اب وہ حضرتوں کو بار بار ٹوک رہے ہیں بھائی صحیح سے بچھاؤ ایسے کرو ویسے کرو, ڈانٹ بھی پڑ رہی ہے. تو کسی نے کہہ دیا حضرت وہ آنے والے لوگ جو ہیں حضرت وہ آپ سے استفادے کے لیے آ رہے ہیں, وہ اپنے نفع کے لیے آ رہے ہیں اور آپ اتنا پریشان ہوتے ہیں ان کے لیے, کوئی اس طرح کی بات کر دی کسی قاضی نے. حضرت نے فرمایا ارے میاں بابلے, میں ان کے آنے کو اپنی نجات کا ذریعہ سمجھتا ہوں, میں ان کے آنے کو اپنی نجات کا ذریعہ سمجھتا ہوں, اس کے لیے یہ اہتمام کرتا ہوں. تو کیسا اخلاص ہے بتائیے، کیسی للہیت ہے بتلائیے. بھائی اللہ کا نام سننے آ رہے ہیں، اللہ کی بات سننے آ رہے ہیں، اللہ مجھے اسی کی برکت بخش دے گا کہ تم نے دین کی بات سنائی تھی، فلاں کو عمل کی توفیق ہو گئی، فلاں کو نفع ہو گیا، بس یہ مقصود ہے، ختم بات. باقی جو کوئی نذرانہ دے رہا ہے، کوئی ہاتھ چوم رہا ہے، کوئی کچھ، یہ کوئی تھوڑی چاہتے ہیں وہ، یا اس کی طلب تھوڑی کرتے ہیں، یا اس کی شکایت تھوڑی کرتے ہیں کہ ہاں بھائی تو لے کے آیا کہ نہیں لایا، اور جو اڑایا ان لوگوں نے، کھاؤ پیو والوں نے، کہ جو اپنے شیخ کے در پہ آیا، کیا ہے، خالی ہاتھ آیا کیا؟ ہاں، اگر تو اپنی بغل میں مرغا نہ لایا برابر ہے کہ تو آیا کہ نہ آیا. یہ ان لوگوں نے اڑائی جو کالا مرغا اور کالی بکری. اگر تو اپنی بغل میں مرغا نہ لایا برابر ہے کہ تو آیا کہ نہ آیا. اور جو خالی ہاتھ گیا وہ خالی ہاتھ آیا، یہ انہی لوگوں نے اڑایا. ہاں بھائی، محبت ہے، محبت اظہار کرا دیتی، یہ بھی ایک بات. جس سے محبت ہوتی ہے تو اس کو آدمی کو کھلانے کو بھی دل چاہتا ہے، کھلانے کو بھی دل چاہتا ہے، خدمت کرنے کو بھی دل چاہتا ہے. کبھی چاہتا ہے آپ میرے گھر آ جائیں، ایک وقت میرے ساتھ کھانا نوش فرما لیں، کبھی کچھ کبھی. یہ تو محبت ہے بھائی، یہ تو تقاضا محبت ہے، سمجھے نا، کہ وہ اس کا اظہار کرا دیتی. لیکن لازمی وہاں سے یہ تعلیم نہیں دی جاتی ہے کہ بھائی تم نے کرنا ہے اور نہیں کرو گے تو نقصان ہو جائے گا، ایسا نہیں ہے نا. ہاں، اظہار محبت ہے، تعدو تعبو، ایسا ہی ہے نا، حدیث نے فرمایا، مفہوم عرض کر رہا ہوں، کہ تحفہ دو اس سے محبت بڑھے گی. اس کی تو تلقین ہے، یہ تو عام روزمرہ معاملات میں بھی ایک دوسرے کو ملنے جلنے والوں میں چھوٹی چھوٹی چیزیں، مثلا زیادہ بڑی چیز نہیں کر سکتا آدمی، تو تھوڑا بہت کرے آپس میں کیا ہوگا، تعلق بڑھ جائے گا، محبت ہو جائے گی. ٹھیک ہے، کوئی اس کے لیے امیری شرط نہیں ہے کہ صاحب میں تو امیر نہیں ہوں تو میں کیسے کروں. بھائی روپے، دو روپے، پانچ روپے، دس روپے کی چیز بھی ضرورت کی. دیکھو نا، ایک صاحب جو ہے اپنے شیخ میں جایا کرتے تھے، غریب مسکین تھے، تو کیا کرتے تھے، راستے میں جنگل پڑتا تھا تو لکڑی لے لیتے تھے، چن لی کچھ لکڑیاں، چلے آئے کہ شیخ کے جلانے کے کام آ جائیں گی. محبت ہے نا، اظہار کر دیتے، وہی خرچ کر رہا ہوں، اظہار کرا دیتے. تو جب شیخ کے پاس لے کے آتے تھے لکڑی، تو شیخ نے خادم سے ہدایت دی ہوئی تھی کہ ان کی لکڑیاں سنبھال کے رکھا کرو، کیونکہ وہ جانتے تھے شادی میں اخلاص بہت ہے. غریب تو ہے یہ، لیکن اس میں اخلاص بہت ہے، تو مطلب اس کی لکڑی سنبھال کے رکھا کرو، استعمال نہ کرنا. وہ جمع کر لیتے تھے کہیں جا کے. جب انتقال کا وقت آیا تو فرمایا، یہ آدمی جو لکڑی لایا کرتا تھا، اس کی لکڑی سے میرے غسل کا پانی گرم کرنا. یہ اخلاص کی برکت. تو خیر، کیا عرض کروں، حضرت ہمارے مولانا قاسم نانوتی رحمۃ اللہ علیہ اور دیگر علماء کرام دیوبند کے، ان کے زمانے کا بھی ایسی ایک واقعہ ہے کہ ایک گسیارہ جو گھاس کاٹا کرتا تھا جنگل میں جا کے، اور اس کی گڈی بنا کر کے لا کے بازار میں بھیج دیا کرتا تھا. اس بیچارے کا یہی تھا، وہ تھا بڑا نیک، تو وہ جو کچھ پیسے ہوتے تھے کچھ خرچ کرتا تھا، کچھ جمع کرتا تھا، اور مہینے میں ایک مرتبہ ان بزرگوں کی ضیافت کرتا تھا، ایک مرتبہ آ کر درخواست کرتا تھا، حضرت آپ حضرت میں تشریف لائیں، اور اس کی کوئی میٹھی چیز سنا کے بنایا کرتا تھا. اور یہ حضرات بڑے شوق سے جاتے تھے اس کے، بلکہ منتظر رہتے تھے کہ کب وہ آئے گا. اور اس کا کچھ معاملہ تھا، کچھ اس میں سے کچھ اپنے لیے خرچ کرتا تھا، کچھ کسی اپنی بچی کو دیتا تھا، شاید بیوہ تھی اس کی بیٹی، एक उसकी, और फिर वो थोड़ा सा जमा करके महीने में एक दिन। तो किसी ने पूछ लिया इन बुजुर्गों से कि हजरत ये क्या बात है, लोग यहाँ इतने बड़े बड़े लोग हैं जो आपकी इतनी अनवा अकसाम के खाने आपको खिलाने के लिए दावत करते हैं लेकिन आप उनको मना फरमा देते हैं, और इस घसियारे की आप दावत कबूल करते हैं जो आपको चंद लुकमे मीठे खिला देता। तो फरमाया कि इसके खाने की जो बरकत होती है चंद लुकमों की, उसका उसका नूर हम एक महीने महसूस करते हैं, इसलिए हम इसकी दावत के मुंतजर रहते हैं। ये इसकी लेलायत है, इसकी दीनदारी है, इसका तकवा है, और इसके इसकी हमसे मोहब्बत है। बेचारे के पास इतना नहीं है कि मुर्गा खिलाए, लेकिन ये इसी में, ये इसी को जो है पेश कर देता है जो इसके इस्तेदात में है। भाई देखा ना, हज़रत सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इस मफहूम है कि मेरे साहबा का एक मुद जौ सदका बाद वालों के ओहद पहाड़ से बढ़ा हुआ है। क्या शांति साहबा की, और क्या क्या बात है साहबा की, आज सल्लल्लाहु अलैहि वसल्लम अपने शागिर्दों की तारीफ बयान फरमा रहे हैं। वाह, कैसा कैसे शागिर्द हैं वो, यही तो उसका कमाल है शागिर्दों का, कि शागिर्द ऐसा हो कि उस्ताद जो है उसकी तारीफ करे तो वो शागिर्द कहलाने के मुस्तहिक। तो जिनकी तारीफ हज़रत सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हों अपने साथियों की, क्या शान होगी इनकी। तो मेरे साहबा का एक मुद जो सदका बाद वालों के खुद पहाड़ जितना सदका करने से ज्यादा अफजल है, ज्यादा कीमती है। 3 मील लंबा पहाड़ है तकरीबन, एक मुद जो है तो 2.25 शेर होता है तकरीबन। तो क्या चीज थी, ये वही था हज़रत सल्लल्लाहु अलैहि वसल्लम की ज्यारत, सहाबियत, इखलास, लिल्लाहियत। कैसा इखलास था भाई, मुआखात कायम कर दिया आप सल्लल्लाहु अलैहि वसल्लम ने मदीना तैयबा में, भाई भाई बना दिया, ये तुम्हारा भाई, ये तुम्हारा भाई, तुम्हारा ले गए ना उनको अपने साथ। देखो कैसी इत्तबा करते थे, जाके कह रहे भाई ये मेरे 2 मकान हैं, ये एक आपका एक मेरा, ये मेरा जो है मेरी 2 बीवियां हैं, आप जिसको चाहे मैं उनको तलाक दे देता हूं, आप उसे निकाह फरमा ले, और ये मेरी ये दुकानें हैं, ये एक आपकी एक मेरी, सब में आधा आधा कर दिया। वो दूसरे भी उन आप सल्लल्लाहु अलैहि वसल्लम ही के शागिर्द थे, फरमाए बहुत मेहरबानी, बहुत जज़ाकल्लाह, सुभान अल्लाह, क्या बात है आपकी, आप तो मुझे बाजार का रास्ता बतलाइए, और जाके वो जो भी जो अल्लाह ने दिया था खरीद फरोख की, अल्लाह ताला ने बरकत दी बरकत दी। गालिबन ये सहाबी हज़रत अब्दुर्रहमान इबन औफ रज़ियल्लाहु अन्हु थे, जो अमीर तरीन सहाबा में से हुए थे माली एतबार से। तो थे तो ये हजरात ऐसे भाई, यही शागिर्दी थी आप सल्लल्लाहु अलैहि वसल्लम से जो सीखा तरबियत ली वो ये तरबियत थी। तो इस पर कर रहा था बात, यहां से शुरू हुई अल्लाह ताला के जिक्र से ही में ही फला है, अल्लाह के जिक्र में ही फला है, और जिक्र जो है वो 24 घंटे अल्लाह को याद रखने का नाम जिक्र, जबानी जिक्र, आजा का जिक्र, आंख को बहकने से बचाया ये आंख का जिक्र है, ये आंख जाकिर है, जबान को बहकने से बचाया ये जबान जाकिर है, कान को बहकने से बचाया ये कान जाकिर है, हाथ को बहकने से बचाया हाथ जाकिर है, पैर को बहकने से बचाया पैर जाकिर है, दिलो दिमाग को बहकने से बचाया दिलो दिमाग जाकिर है, ये पूरा जाकिर हो गया गुनाह से बचने पर, है ना। जब ही कहा जाएगा कि इसको अल्लाह की याद हासिल है, जब याद है जब तो डर रहा है, और जब याद है जब तो ताअत को बजा ला रहा है, नमाज का वक्त आ गया, रोजे के दिन आ गए, जकात अदा करने का वक्त आ गया, हज फर्ज हो गया, उस उन अहकामात को याद रखा हुआ है और वक्त पर उसको अदा करता है, ये जाकिर। ذاکرین میں فذکرونی اذکرکم، تم مجھے یاد کرو میں تمہیں یاد کروں گا. کیسے یاد کریں؟ اسی طرح طاعت سے. بندے کیسے یاد کریں گے؟ طاعت سے. اللہ کیسے یاد کریں گے؟ رحمت سے، فضل سے، بخشش سے. اور اس کے ساتھ، لیکن اس کا مقصد نہیں کہ اب آپ کہیں گے بھائی انہوں نے ذکر کی نفی کر دی. نہیں، ذکر زبان سے کریں گے تو ذکر ہوا نا، ذکر تو کرنا ہے. اللہ تعالیٰ کو یاد کو بسانے کے لیے نام تو لینا ہے نا. پوچھ کے کریں، اپنے بڑوں سے پوچھ کے. لیکن یہ ذہن میں رکھیے کہ ترقی ذکر سے ہی ہے. اس ذکر میں وہ تاثیر ہے جو آدمی کو گناہ سے نکال دیتی ہے. اس ذکر میں وہ تاثیر ہے جو آدمی کو طاعت پہ ڈال دیتی ہے. جتنی توجہ سے، جتنے اہتمام سے ذکر کریں گے، اتنا اپنے آپ کے اندر تبدیلی دیکھیں گے، تبدیلی نظر آئے گی. کچھ آنسو بہ جائیں، ایسا ذکر ہو، کچھ آنسو بہ جائیں اور پھر دعا ہو جائے اپنی ذات کی تبدیلی کی، اپنے گھر کی تبدیلی کی، اپنے معاشرے کی تبدیلی کی، تو اس کا نفع اپنی آنکھوں سے ہمیں نظر آئے گا. بڑے افسوس کے ساتھ یہ بات کہنی پڑتی ہے کہ ذکر کا ویسا اہتمام نہیں دیکھا جا رہا. پہلے تو ذکر پوچھنے ہی میں تساہل کیا جاتا ہے، اور پھر اگر ذکر بتلایا بھی جائے تو وہ اہتمام نہیں. حالانکہ ہمارے بڑوں کی تعلیم کیا ہے؟ ذکر کا ناگا، ذکر کا ناگا روح کا فاقہ. یہ فرمایا کہ جس نے ذکر کا ناگا کر لیا اس کو روح کو مار دیا، اس نے فاقہ کرا دیا اس نے. کیا اس میں ہمارا عمل ہے؟ کتنا عمل ہے اس پہ ہمارا؟ ہونا چاہیے نا بھائی. چھوٹ گیا وقت نہیں ملا، اس وقت کو مصروفیت آ گئی، کچھ ہو گیا، بعد میں کریں. جیسے کھانا ہم کھاتے ہیں، اگر ہمیں دوپہر میں دیر ہو گئی، مصروفیت زیادہ تھی، دفتر میں کام زیادہ تھا، تو پھر کیا کرتے ہیں؟ 4 بجے کھا لیتے ہیں، 5 بجے کھا لیتے ہیں. بھوک لگ رہی ہوتی نا، وہ بھوک ہمیں یاد دلاتی بھی کھانا نہیں کھایا، کھانا نہیں کھایا، 5 بجے کھا لیں. اور بھی اور بہت دیر ہوئی، چلو گھر آ کے کھاتے ہیں، پھر چھوڑتے نہیں ہیں، جو کمزوری محسوس ہونا شروع ہو جاتی. تو یہ کیفیت ذکر میں بھی ہونی چاہیے کہ یاد آنے لگے کہ بھائی یہ ذکر نہیں کیا، ذکر نہیں کیا، تلاوت نہیں کی، آج معمول نہیں ہوا ہے. چاہے یہاں تک کہ نہ کر لے چین نہ آئے، چاہے تھوڑا کر لے، پورا نہیں کیا، جتنا معمول تھا تو نہیں کیا لیکن تھوڑا کر لیا. لیکن اس کو معمول نہ بنایا جائے کہ ہر وقت چھوڑ چھوڑ کے کہ بھائی تھوڑا کر لو. لیکن نفع حاصل کرنا ہے تو ہم نے اس پہ جمنا ہے، اس کو مضبوطی سے پکڑنا ہے، تو اس کا نفع پھر ہمیں نظر آئے گا. آج جو ہمیں شیطان جو ہے بھائی اسی میں دھکیلتا ہے، دھکیل رہا ہے کیا بھائی نفع ہی نہیں ہو رہا، نفع ہی نہیں ہو رہا، تو کیسے ہوگا؟ جو کمارے کرنے کا کام ہے وہ ہم کر ہی نہیں رہے صحیح طور پر، تو اس لیے نفع میں کمی ہے. تو آج سے یہ ٹھان لیں، آج سے عزم کر لیں کہ آج سے ہم نے مضبوط پکڑنا. مختلف طرف سے آوازیں آتی رہتی ہیں کہ صاحب بد نظری ہو رہی ہے، فجر کی نماز نہیں مل رہی ہے، فلاں گناہ نہیں چھوٹ رہا ہے. اور علاج تو اپنی جگہ پہ، لیکن میں عرض کرتا ہوں آپ حضرات سے، اپنے آپ سے بھی، کہ اس ذکر کو پکڑے مضبوطی کے ساتھ تو اس پھر اس کی برکات دیکھیں. جم کے وقت پہ ایک وقت طے کریں، پھر اپنے آپ کو جمائیں اور اللہ کی طرف رجوع ہو کر. میرے شیخ ابوال نے مراقبہ بتلایا، حضرت شہید رحمتہ اللہ علیہ نے، یہ ذکر کرتے ہوئے مراقبہ کیا کرو کہ اللہ تعالیٰ مجھے محبت کی نگاہ سے دیکھ رہا، اس طرح ذکر کرو، پھر دیکھو اس کی کیفیت. اور سن رہے ہیں وہ، تم ان کا نام لے رہے ہو، وہ تمہیں محبت سے دیکھ رہے ہیں اور تم تمہارے ذکر کو سن رہے ہیں، پھر دیکھو اس کا نفع. फिर ये माशरा तुम्हारे सामने क्या बेचता है जो तुम इससे डरते हो, इससे खौफ खाते हो, ये सब हवा हो जाएंगे। वो शायर ने ऐसे नहीं कह दिया, अल्लाह वाले बुजुर्गों ने ऐसे नहीं कह दिया, जो बैठे सबसे बेगरज है, जो बैठे तेरी याद में सबसे बेगरज होकर, ये वही कैफियत, ये वही कैफियत, जिक्र का चस्का लगा के बैठे, जो बैठे तेरी याद में सबसे बेगरज होकर, तो फिर अपना बोरिया भी हमें तख्ते सुलेमा था। फिर ये कायनात और फिर ये माशरा और फिर ये चीजें क्या है, क्या बेचती है ना, हीच हो जाती, हवा हो जाती गर्द। अल्लाह ताला का नाम जितना ऊंचा है, अल्लाह में वो कैफियत नसीब फरमाए, वो जज्बात नसीब फरमाए, वो दर्द दिल नसीब फरमाए है जो अल्लाह वालों को के पास है ना, हर दौर में रहा है, आज भी जो अल्लाह वाले सच्चे हैं उनके दिल में वो दर्द है, अल्लाह हमें भी नसीब फरमा दे। लेकिन मिलेगा यही जिक्र से मिलेगा, अल्लाह की याद से मिलेगा, उसके तरीके से करे। वो तरीका वही है कि किसी के हाथ में तो हो ना भाई, मजदूर साहब की बात कैसे, सब कुछ जिक्र से होता है, फिर शेख की क्या जरूरत। तो फरमाया काटती तो तलवार है, लेकिन जब जब किसी के हाथ में हो, बस वही बात है। واخر دعوانا ان الحمد لله رب العالمين بسم الله الرحمن الرحيم الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم انت السلام عليك السلام تبارك يا ذا الجلال والاكرام اللهم اعني على ذكرك وشكرك اللهم اعني على ذكرك وشكرك وحسن عبادتك لا اله الا انت سبحانك اني كنت من الظالمين لا اله الا انت سبحانك اني كنت من الظالمين يا حي يا قيوم برحمتك نستغيث يا رب اغفر وارحم وانت خير الراحمين يا رب اغفر وارحم وانت خير الراحمين يا رب اغفر وارحم وانت خير الراحمين اللهم اغفر لي ولوالدي وللمؤمنين والمؤمنات والمسلمين والمسلمات والأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات يا اللہ ہم سب کے یہاں جمع ہونے کو انت قبول فرما لیجیے یا اللہ جو کچھ کہا گیا سنا گیا یا اللہ عمل کی توفیق عطا فرما دیجیے پورے کے پورے دین پر چلنے کی توفیق عطا فرما دیجیے یا اللہ دین پر چلنا سہل اور آسان فرمائیے یا اللہ یا اللہ اس ماحول میں یا اللہ اپنے کرم سے دین پر چلنا آسان فرما دیجئے خاص حفاظت فرمائیے آگے سے پیچھے سے دائیں سے بائیں سے اوپر سے نیچے سے ہر طرف سے حفاظت فرمائیے یا اللہ فضل فرما دیجئے ابھی سے لے کر موت تک اور موت سے لے کر محض آپ کے فضل و کرم سے جنت میں جانے تک جتنے مسائل نازل گھاٹیاں آنے والی ہیں سب کو ہمارے لیے پوری امت کے لیے سہل اور آسان فرما دیجئے یا اللہ پوری امت کے لیے سہل اور آسان فرما دیجئے آخرت کی صحیح فکر ہمیں نصیب فرما یا اللہ ہمارے قلوب سے غفلت کو دور فرما دے اپنی یاد نصیب فرما دے یا اللہ اپنے کرم سے ہمیں ایسا بنا دے کہ جیسا آپ ہمیں دیکھنا چاہتے ہیں ہمارے تمام اعضاء و جوارے کو اپنی مرضیات کے مطابق کر لیجئے یا اللہ اپنی ہر طرح کی خیر و برکات ہمیں نصیب فرما عافیتیں نصیب فرما یا اللہ اپنا خصوصی تعلق نصیب فرما اپنی نسبت عطا فرما بقائے نسبت عطا فرما دوا میں نسبت عطا فرما یا اللہ ہمارے بزرگوں کا فیض ہمیں عطا فرما ہر طرح کی محرومی سے بچا ہر طرح کی ناکامی سے بچا ہر طرح کی پشیمانی سے بچا ہر طرح کی پریشانی سے بچا یا اللہ فضل فرما دیجئے کرم فرما دیجئے یا اللہ انجام اچھا کر دیجئے اللہ برے انجام سے بچائیے یا اللہ جلد جتنی بھی ہم نافرمانیاں کر رہے ہیں جلد ان کو چھوڑنے کی توفیق دے دیجئے یا اللہ ہمارے قلوب کو ہدایت کی طرف پھیر دیجئے یا اللہ دینی جماعتیں دینی شخصیتیں دینی انجمنیں سب کی محنتیں قبول فرما ہماری مساجد مدارس خانقاہوں کی دینی مراکز کی حفاظت فرما اس اللہ اس ملک کی حفاظت فرما دنیا میں استاد شوشن کی حفاظت فرمائیے پورے عالم کے مسلمانوں پر اپنا خاص رحم و کرم و فضل فرما دیجئے. یا اللہ پورے عالم کے مسلمانوں کی پریشانیاں دور فرما دیجئے, کہ جان و مال, عزت آبرو, ایمان و اعمال کی حفاظت فرمائیے. یا اللہ ہمارے ذات, ہمارے اندر دین پیدا فرما. یا اللہ ہمارے بال بچوں میں دین عطا فرما, ہمارے گھروں کے اندر دین پیدا فرما, عمل کی توفیق عطا فرما, ہمارے معاشرے میں دین کو رائج فرما. یا اللہ, یا اللہ, اپنے کرم سے اپنے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کے شفیع طفیل ہم سب سے راضی ہو جائیے, ہم سب کو اپنا قرب عطا فرما دیجئے. جتنے اہل ایمان اس دنیا سے جا چکے ہیں, اللہ ہم سب کی بخشش فرمائیے. اللہ ہمارے بزرگوں کی بہترین بخشش فرما, ان کے درجات کو بلند فرما. یا اللہ, یا اللہ, ہمارے والدین کی بخشش فرما, ان کے درجات کو بلند فرما. یا اللہ, پورے عالم کے مسلمانوں کی بخشش فرما دے. ہماری دعاؤں کو اپنے پیارے نبی صلی اللہ علیہ وسلم کے صدقہ طفیل میں قبول فرما لیجیے. آمین, آمین, آمین. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم, وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین.